नेपालको साहित्य कला तथा संस्कृतिको फाँटबाट अलिकति हटेर यसपटक हामीले पत्रकारिता संचारको विषयमा हात हालेका छौं। खसखस.com अनलाइन साहित्यिक संचारको एक सानो पाटो भएकोले हामी पूर्ण रूपमा पत्रकारितासँग आबद्ध नभए पनि पत्रकारिताको आचार संहिता तथा मर्यादा जानेसम्म कायम राखेको छ भन्ने कुरामा गौरव गर्दछौं। यसरी आबद्ध भएको संचार जगतको एक परिचित नामलाई पाहुनासँग खसखस स्तम्भका लागि हाम्रो स्टुडियोमा आमन्त्रण गरेका छौं र उहाँ हुनुहुन्छ प्राध्यापक, वरिष्ठ पत्रकार, युग सम्वादका प्रधान सम्पादक तथा हाल अमेरिकी भ्रमणमा रहनुभएका सोमनाथ घिमिरे। फेब्रुअरी 12, 1950 दिन लमजुङको जिता गाउँमा जन्मनुभएका पत्रकार घिमिरे विगत 27 वर्षदेखि साप्ताहिक युग सम्वादका प्रधान सम्पादक हुनुहुन्छ भने उहाँ प्रेस काउन्सिल अफ नेपालको अध्यक्ष समेत रहिसक्नु भएको छ। सन् 1981 सन् 2013 पद्मकन्या कलेजमा प्राध्यापन गरेर पत्रकारिता तथा संचारको क्षेत्रमा विशेष योगदान र पहिचान कायम गर्न सफल सोमनाथ घिमिरेका पत्रकारिता सम्बन्धी थुप्रै कृतिहरू लगायत पत्रकारिताका आंशिक विद्यार्थीको लागि पाठ्यक्रम पाठ्यपुस्तक प्रकाशित पनि भइसकेका छन्। हाल अमेरिकी भ्रमणमा रहनुभएको प्रसंगमा हामीले नेपालमा संचार माध्यम लगायत विविध विषयमा छलफल गर्न हामीले उहाँलाई खसखस.com को स्टुडियोमा निम्ताएका छौं। त आउनुहोस्, उहाँलाई स्वागत गरौं। वरिष्ठ पत्रकार तथा युग सम्वादका प्रधान सम्पादक सोमनाथ घिमिरेज्यू, तपाईँलाई खसखस.com स्वागत छ।
धन्यवाद, केही शब्द बोल्ने अवसर दिनुभएकोमा यो खसखस.com लाई धन्यवाद, वासुजीलाई विशेष धन्यवाद।
अमेरिका भ्रमणको कारण के हो?
मेरो यो नितान्त पारिवारिक भ्रमण हो। म अहिले छोरी ज्वाइ नातिनीलाई भेट्ने क्रममा अमेरिका आएको हुँ। तर पनि यो नितान्त व्यक्तिगत भ्रमण भए पनि यहाँका साहित्यकार, पत्रकार साथीहरूसँग थुप्रै अन्तर्क्रियात्मक कार्यक्रमहरूमा सहभागी हुने मौका मैले पाएँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, त्यसपछि नेपाल अमेरिका पत्रकार संघ लगायतका विभिन्न संघ संस्थाहरूले आयोजना गरेका कार्यक्रमहरूमा मैले आफ्ना विचारहरू राख्न पाएको छु। नितान्त निजी भ्रमण भने पनि कतिपय सामाजिक कुराहरूमा, देशको परिस्थितिको बारेमा पनि आफ्ना विचारहरू राख्ने अवसर मलाई मिलेको छ। म आएको एक हप्ताभित्रै यो वाशिङटन नेपाल फोरमले एउटा अन्तर्क्रियात्मक कार्यक्रम गरेको थियो र मलाई
भनेपछि तपाईँको व्यक्तिगत भ्रमण भन्न भए पनि पेसागत व्यवहारहरूबाट तपाईँले मुक्त पाउनु भएको छैन, रमाइलो भइरहेको छ?
होइन, मलाई एकदमै रमाइलो लागेको छ।
कति भयो आउनुभएको यहाँ?
म आएको 6 महिना भयो।
अझ बसिन्छ?
अझ म केही समय,
हजुर,
म दशैंसम्म बस्ने मेरो योजना छ।
तपाईँलाई अघि मैले परिचयमा भने चाहिँ तपाईँको मूल परिचय चाहिँ विगत 27 वर्षदेखि चल्दै आएको युग सम्वादको तपाईँ प्रधान सम्पादक हुनुहुन्छ। राज्यको चौथो अङ्ग मानिने संचारको एक अङ्ग हुनुभएको छ विगत 27 वर्षदेखि, र त्यसबाहेक तपाईँले अध्यापन पनि गर्दै आउनुभएको छ। राज्यलाई सतर्क र सजग गराउने काममा ठूलो जिम्मेवार बोकेको संचारको योगदान आफ्नो हिसाबले चाहिँ कसरी देख्नुहुन्छ?
प्रथम त म पत्रकारिता क्षेत्रमा प्रवेश गरेको 2030 सालमा हो। यस हिसाबले म 41 वर्षदेखि नियमित पत्रकारितामा छु र मैले पहिला श्रमजीवी पत्रकारको रूपमा 8 वर्ष जति काम गरेँ। त्यसपछि जनसंवाद साप्ताहिकको प्रधान सम्पादक भएर मैले काम गरेँ र विगत 27 वर्षदेखि मेरै सम्पादन प्रकाशनमा युग सम्वाद साप्ताहिक प्रकाशित भइरहेको छ। व्यक्तिगत रूपमा र एउटा संस्थागत रूपमा पनि म यसमा धेरै पहिलादेखि क्रियाशील छु। म 2032 सालदेखि नै नेपाल पत्रकार संघ पछि महासंघको केन्द्रीय सदस्य भएर पनि मैले काम गरे। प्रेस काउन्सिलको सदस्य र कार्यवाहक अध्यक्षको रूपमा पनि मैले काम गरे। मीडिया विकास कोषको अध्यक्ष भएर काम गरे। यो युनेस्को राष्ट्रिय आयोगको आम संचार समितिको संयोजक भएर पनि काम गरे र संचार क्षेत्रमा नीति बनाउने किसिममा, नीति निर्माण गर्ने कुरामा पनि मेरो संलग्नता प्रत्यक्ष रूपमा रहेको छ। र त्यसमा पनि यो पत्रकारहरूले आचार संहितामा आफूलाई आबद्ध गर्नुपर्छ र आचार संहिता अनुकूल आफूलाई चाहिँ जिम्मेदार पत्रकार साबित गर्नुपर्छ भन्ने कुरामा मेरो जहिले पनि कोसिस रह्यो।
युग सम्वाद
म जुन बेलामा पत्रकार के अरे प्रेस काउन्सिलमा थिएँ 2055 सालमा त्यो बेलासम्म पत्रकार महासंघको एउटा आचार संहिता प्रेस काउन्सिलले जारी गरेको एउटा आचार संहिता थियो, पत्रकारहरू नै दोधारमा थिए र त्यो बेलामा ती दुइटै संस्थालाई समन्वय गरेर एउटै पत्रकार आचार संहिता 2055 मेरै पालामा जारी भएको हो र अहिले त्यसलाई संशोधित रूपमा पटक पटक संशोधन गर्दै जुन आचार संहिता कार्यान्वयन भइरहेको छ अस्तित्वमा छ त्यसको जग 2055 सालमा मेरै कार्यकालमा बसेको भन्ने कुरा।
तर यसको लागू र यसकोमा चाहिँ नि प्र्याक्टिकल्ली कतिको सफल भएको छ?
यो बडो गम्भीर प्रश्न हो यो र यो आचार संहिता अनुकूल नेपाली पत्रकारिता सञ्चालित हुन सकेको छैन तर पनि त्यसले एउटा मार्गनिर्देशनको रूपमा चाहिँ त सधैँ काम गरिरहेकै हुन्छ र पत्रकारिता क्षेत्र समग्रतामा आचार संहिता विहीन छ भनेर भन्न खोजेको होइन, होइन हामी हाम्रो गन्तव्य कुन हो भन्ने कुरा आचार संहिताले प्रष्ट रूपमा इङ्गित गरेको छ एउटा कुरा र अर्को कुरा जुन एउटा नेपाली समाजमा एउटा छाडापन छ होइन राजनीतिक आश्रयमा जे पनि गर्ने छुटको अवस्था छ त्यो अवस्थाले यो आचार संहिताको पालनामा चाहिँ ठूलो चुनौती खडा गरेको छ। त्यति मात्रै होइन मुलुकभित्रका राजनीतिक दलहरू विभिन्न स्वार्थी समूहहरूले नेपालको सञ्चार माध्यमलाई चाहिँ प्रभाव पारिराखेका छन्। त्यति मात्रै होइन वैदेशिक शक्तिहरूले पनि विदेशी राजदूतावासहरूले पनि होइन अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले पनि नेपाली पत्रकारितामा प्रत्यक्ष परोक्ष लगानी गरेर आफ्नो स्वार्थ अनुकूलका समाचार र विचारको सम्प्रेषण गर्ने काम गरिरहेका छन्। यो कुराको जबरजस्त रूपमा हामीले विरोध गर्दै आएका छौँ।
हजुर, अब यो आचार संहिताको चाहिँ पूर्ण रूपमा लागू भएको छैन व्यवहारमा भन्ने कुरा जुन तपाईँले भन्नुभयो नि, त्यसो भए अब आचार संहिताको विरुद्धमा अथवा चाहिँ आचार संहिता बाहिर बसेर कुनै पत्रकारहरूले त्यस्तो व्यवहार गरेका छन् काम कारवाही गरेका छन् भने अहिलेसम्म कसैलाई कारवाही भएको आचार संहिताको आधारमा त्यस्तो उदाहरण छैन?
छ। कस्तो छ भने एउटा प्रेस काउन्सिलमा आचार संहिता अनुगमन समिति नै छ, कसैले मेरो विरुद्धमा चरित्र हत्या भयो यस्ता अनर्गल प्रचारहरू भयो भनेर कसैले उजुर गर्यो भने त्यो उजुरी बारे सुनवाई गर्छ प्रेस काउन्सिलको त्यो आचार संहिता अनुगमन समितिले, समग्रतामा प्रेस काउन्सिलले नै भन्छ र त्यसपछि सतर्क गराउने, खण्डन गराउने, वास्तविक कुरा प्रकाशमा लिएर आउने, कतिपय सन्दर्भमा कारवाही पनि गर्ने गरेका घटनाहरू छन्। तर नेपालको अहिलेको समग्र स्थिति कस्तो छ भने राजनीतिबाट बढी प्रभावित छ, राजनीतिक शक्ति समूहहरूको संरक्षणमा पत्रकारिता गर्ने जुन प्रवृत्ति छ त्यो प्रवृत्तिले गर्दा राज्यका अङ्गहरूबाट जति प्रभावकारी रूपमा कारवाही हुनुपर्ने हो त्यो हुन सकेको।
त्यसो भए राजनीतिबाट भएका जुन प्रभावित भएका पत्रकारिता छ नि त्यसलाई यो आचार संहिताले बाँच्छ कि बाँच्दैन, समाउँछ कि समाउँदैन?
बाँच्छ, सबैले भन्छन् हामी आचार संहिता पालना गर्छौ पालना गर्नुपर्छ भनेर भन्छन्, तर समग्रतामा त्यसको उल्लङ्घन
भएको छ।
तर त्यसले सीमाबद्ध गर्न जुन खोजेको छ त्यसमा सजगता जस्तो भाषिक अराजकतामा केही सचेतता आउन थालेको छ होइन, त्यसपछि व्यक्तिगत चरित्र हत्याका घटनाहरूमा न्यूनीकरण हुन थालेको छ, महिला हिंसाका विरुद्धका समाचारहरू दिँदा पीडित पक्षलाई नै शिकार बनाउने जुन प्रवृत्तिहरू थियो होइन त्यसमा ह्रास आएको छ, यसको केही न केही सकारात्मक प्रभाव छ। त्यसकारणले यो सबै के हो भने समाजको प्रतिबिम्बन हो। पत्रकारिता भनेको कुनै एउटा अलगै संसार होइन, यो समाजको प्रतिबिम्ब त्यहाँ छ, त्यसको राजनीतिक प्रभाव पनि छ, वैदेशिक शक्तिको प्रभाव पनि छ। अब नेपाली समाज अहिले एकदमै आन्दोलित अवस्थामा छ, एकदम विरोधाभासपूर्ण स्थिति छ, अन्तर्विरोधहरू एकदमै चर्किएर गएका छन्, सामाजिक अन्तर्विरोधहरू, जस्तो जातिगत विभेदका कुराहरू आएका छन्, लैङ्गिक विभेदका कुराहरू आएका छन्, होइन, भाषाका कुराहरू आएका छन्, क्षेत्रगत विभेदका कुराहरू आएका छन्। यी सबै कुराहरूले वास्तवमा नेपाली समाजलाई चाहिँ एक किसिमको धेरै असजिलो अवस्थामा पुर्याइरहेको अवस्था छ, अन्तर्विरोधहरू एकदमै मराइएर गएको छ। यो अवस्थामा जिम्मेदार एउटा पत्रकारको हैसियतले म के भन्छु भने, यी सबै समाजमा विकसित भएका जुन प्रवृत्तिहरू छन् तिनलाई चुनौतीको रूपमा लिएर नेपाली समाजलाई एकताबद्ध गर्न, अनेकतामा एकता कायम गर्न र यो सबै नेपाल चाहिँ सबै जात जाति भाषाभाषी होइन भौगोलिक विविध भौगोलिक क्षेत्रका सबै नेपालीको साझा फुलबारी हो भन्ने धारणा चाहिँ विकसित गर्नुपर्छ भन्ने मलाई लाग्दछ र नेपालको राष्ट्रियता पनि त्यसैबाट बलियो हुन्छ। अहिले आएका चुनौतीहरूलाई हामीले जुन रूपमा ग्रहण गरे पनि आखिरीमा त्यसलाई ती अन्तर्विरोधहरूलाई हामीले सामना गरेर राष्ट्रिय चेतना जगाउनुपर्छ, राष्ट्रिय जागरण पैदा गर्नुपर्छ भन्ने मान्यता मेरो छ।
हजुर, तपाईँले यहाँ भन्नुभयो अन्तर्विरोधका कुराहरूलाई उजागर गर्ने होइन, जातिगत अहिले नेपालमा उठेका यी प्रश्नहरू जातिगतका धर्मका कुरा उठिरहेका छन्। मैले यस प्रसङ्गमा मैले एउटा प्रश्न म सोध्न मन लाग्यो भने, पत्रकारिता गर्ने सञ्चार क्षेत्रले समाजमा भोलि विखण्डन हुन सक्ने, विवाद उठ्न सक्ने, हत्या हिंसा बढ्न सक्ने समाचारहरूलाई प्रकाशित गर्नु उचित हुन्छ या उचित हुँदैन? कुनै समाचारले भोलि समाजमा आगो लाग्छ भन्ने कुरा थाहा भएपछि त्यो समाचारले लुकाउने या छपाउने प्रकाशित गर्ने, पत्रकारिताको त्यहाँनिर एउटा जुन उत्तरदायित्व छ नि, यो बारेमा चाहिँ त्यस्तो समाचार ननिकाल्नु नै राम्रो हुन्छ भन्ने लाग्छ कि होइन, निकाल्नु पर्छ भन्ने लाग्छ?
होइन,
जस्तो गरेर दूरगामी प्रभाव पर्छ,
समाजमा घटेका घटनाहरूलाई कुनै न कुनै रूपमा प्रकाशित गर्नुपर्ने एउटा बाध्यात्मक स्थिति रहन्छ, किनभने अहिलेको समाज भनेको खुला समाज हो। अहिलेको यो सञ्चार प्रविधिले, यहाँको सामाजिक सञ्जालले केवल सूचना प्रवाह गर्ने जिम्मा पत्रकारमा मात्रै सीमित छ भन्ने कुराहरूलाई चाहिँ तोडेको छ, सीमा तोडिसकेको छ, सामाजिक सञ्जालमा पनि आउँछन्। तर एउटा जिम्मेदार पत्रकारिताले ती सामाजिक द्वन्द्वका कुराहरूलाई द्वन्द्व चर्काउने हिसाबमा होइन कि त्यसबाट त्यो किन उब्जियो र त्यसको समाधान कसरी हो, त्यो द्वन्द्वको व्यवस्थापन कसरी गर्ने भन्नेतिर नै जिम्मेदार ढङ्गले लाग्नु पर्छ।
भनेपछि समाधानको पनि सुझाव दिनु पर्यो,
सुझाव दिनुपर्छ र त्यसलाई उत्तेजनात्मक रूपमा प्रस्तुत गर्ने होइन कि त्यसलाई कसरी समन्वय गर्न सकिन्छ। जस्तो दुईटा व्यक्तिको बीचमा झगडा हुन्छ, त्यो दुईटा जातिका हुन्छन्, त्यसलाई त्यो दुईटा व्यक्तिको झगडाको रूपमा प्रस्तुत गर्न छोडेर जातीय झगडाको रूपमा प्रस्तुत गर्यो भने त्यो गैर जिम्मेदार हुन्छ। दुईटा क्षेत्रका व्यक्तिको बीचमा कुनै द्वन्द्व भयो भने त्यसमा यी दुईटा क्षेत्रको बीचको विवाद भनेर त्यसलाई प्रस्तुत गर्नु भनेको बडो गैर जिम्मेदार कुरा हो। ती व्यक्ति व्यक्तिका संकीर्णताका कुराहरूलाई त्यसलाई यो राजनीतिक पुट दिएर, सामाजिक पुट दिएर, क्षेत्रगत धारणा जगाउने किसिमले समाचार प्रस्तुत गर्नुहुन्न, त्यसो गर्यो भने समाज विखण्डनको बाटोमा जान्छ। एउटा जिम्मेदार पत्रकारले जहिले पनि समाजलाई अनुशासित, एकताबद्ध, शान्तिपूर्ण र विकासोन्मुख बाटोतिर लैजानुपर्छ भन्ने मेरो दृढ मान्यता छ।
यही परिवेशमा मैले अर्को प्रश्न के सोध्न आएको छु, अहिले विशेष गरी नेपाली सञ्चार माध्यममा हाम्रा नेपालका सञ्चार जगतको लागि मूल चुनौती र समस्या के कसो देख्नु भोग्नु भएको छ र तिनका निराकरणका बाटो उपायहरू पनि के हुन् भन्नुहुन्छ?
हो, एकदमै राम्रो प्रश्न गर्नुभयो। अहिले नेपाली समाज मैले भने आन्तरिक रूपमा विभिन्न स्वार्थी समूहबाट प्रभावित छ नेपाली समाज, नेपाली पत्रकारितामा पनि त्यसको पूर्ण प्रतिबिम्ब छ। एउटा राजनीतिक स्वार्थका कुरा, एउटा व्यापारिक स्वार्थका कुरा, एउटा जातिगत स्वार्थका कुरा, सांस्कृतिक स्वार्थका कुरा, भाषिक स्वार्थका कुरा, क्षेत्रगत स्वार्थका कुराहरू पत्रकारिताकै माध्यमबाट उछालेर लिएर आउने काम भएको छ भने, अर्कोतिर वैदेशिक शक्तिहरूले पनि आफ्ना त्यहाँ धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अनेक किसिमका प्रभावहरू जमाउनको लागि उनीहरूले देखिएर अथवा नदेखिएर लगानी गरेर चाहिँ यो पत्रकारिता क्षेत्रलाई चाहिँ उपयोग गरिराखेको देखिन्छ। नेपाली पत्रकारिता क्षेत्रमा खडा भएको यो सबभन्दा ठूलो चुनौती हो भन्ने मलाई लाग्छ। त्यसकारणले यो स्वार्थी समूहद्वारा प्रक्षेपित, मैले भन्ने गरेको छु, निर्देशित र नियन्त्रणात्मक सूचना प्रवाह यो किसिमको भइराखेको छ। वास्तवमा पत्रकारिताको मुख्य काम भनेको आवाजहीनहरूको आवाज मुखरित गर्नु हो। तर नेपालको पत्रकारिताको अहिले विशेष चरित्र के देखिन्छ भने, जसको चर्को आवाज छ उसैको आवाजलाई चाहिँ प्रश्रय दिने यो किसिमको एउटा संस्कार विकसित भएर गएको छ। जहिले पनि उनी ठूला राजनीतिक नेताहरूका कुराहरू होइन, उनी ठूला वैदेशिक शक्तिका कुराहरू, समाजमा जसको चाहिँ भइकम छ उनीहरूकै कुराहरू बढी
आइरहेको।
तर यदि हुँदाहुँदै पनि नेपाली समाज खुला समाजतिर गइरहेको हुनाले नेपाली समाजका अन्तरकुन्तर भित्रका सानातिना गतिविधिहरू पनि सूचना प्रवाहमा आउने गरेका छन्। यसको एउटा राम्रो पक्ष चाहिँ त्यो छ। र त्यसकारणले यो मूल प्रवाह अझै स्वस्थ भइसकेका छैन नेपाली पत्रकारिताको। त्यसमा अनेकौं किसिमका विकारहरू छन् होइन, राजनीतिक विकार, वैदेशिक शक्तिको प्रक्षेपणबाट उत्पन्न भएका विकार। त्यसकारणले समग्रतामा यी पक्षहरूसित जुझ्नको लागि एउटा राष्ट्रिय चेतनाको लहर नै आउनु पर्दछ र यसका निम्ति राष्ट्रिय जागरण नै पैदा हुनुपर्छ। र त्यो राष्ट्रिय जागरण पैदा गर्ने अहम भूमिका नेपालको पत्रकारिता क्षेत्रले गर्नुपर्दछ भन्ने मलाई लाग्दछ।
त्यही पत्रकारिता क्षेत्रमा आएको विचलनलाई त्यही पत्रकारिता क्षेत्रले समाधान गरोस् भन्ने तपाईँले चाहनु, सरकारको भूमिका कस्तो रहने भयो यसमा?
होइन, सरकार उसको चाहिँ जहिले पनि सरकार भनेको संकुचित हुन्छ। उसले आफ्ना कुराहरू सञ्चार जगतमा हुन्, आफ्ना कमजोरीहरू उजागर हुन् र आफ्नो जुन एउटा पृष्ठभूमिमा भएको राजनीतिक शक्ति छ त्यसको चाहिँ बोलबाला कायम होस् भन्ने चाहन्छ। त्यसकारणले उसको पत्रकारितालाई हेर्ने दृष्टिकोण सत्ता बाहिर हुँदाखेरिमा ऊ प्रेस स्वतन्त्रताको कुरा गर्छ, जब सरकारमा गइसकेपछि प्रेस स्वतन्त्रतालाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी संकुचन
यसरी भन्दाखेरि हुन्छ
भन्ने गरेको देखिन्छ।
भनेपछि सरकारले आफैले पत्रकारितामा विचलन ल्याउनलाई सहयोग गरेको छ भन्दा हुन्छ?
त्यो पनि सहयोग गरेको छ, उसको नीतिगत रूपमा उसले पत्रकारितालाई चाहिँ त्यस्तो गरेको छ भन्ने त मलाई लाग्दैन।
तर
उसका व्यवहार, उसको जुन सत्ताको चरित्र हुन्छ नि, सरकार सञ्चालकहरूको जुन चरित्र हुन्छ त्यो चरित्रले के देखाएको छ भने, प्रेस स्वतन्त्रतालाई उनीहरू सीमाबद्ध गर्न चाहन्छन्, आफ्नो स्वार्थ अनुकूल उपयोग गर्न चाहन्छन् र समग्रतामा आफ्नो प्रभाव चाहिँ पत्रकारिताको क्षेत्रबाट स्थापित होस् र जनताले उनीहरूले प्रवाह गर्न खोजेका कुराहरू मात्रै थाहा पाउन् भन्ने उनीहरूले आकाङ्क्षा राखेको देखिन्छ। यसरी पत्रकारिता क्षेत्रलाई राजनीतिक स्वार्थ अनुरूप विभाजित गर्ने जुन प्रक्रिया नेपाली समाजमा छ त्यो समग्रतामा स्वतन्त्र पत्रकारिताको, निष्पक्ष पत्रकारिताको अवधारणा विपरीत छ भन्ने मेरो दृढ मान्यता छ।
तपाईँले विदेशी लगानीको पनि कुरा गर्नुभयो। केही महिना, केही हप्ता अगाडि नेपालमा हिमाल खबरको कुरा उठेको थियो, हिमाल खबरमा विदेशी लगानीको कुरा भएको थियो। तपाईँले चाहिँ के अनुभव गर्नु, तपाईँलाई कस्तो लाग्यो व्यक्तिगत अनुभव?
त्यो व्यक्तिगत रूपमा मैले त्यसलाई चाहिँ एउटा नमिठो प्रकरणको रूपमा लिएँ। यो उजागर भएर आयो, हिमाल मात्रै होइन नेपालमा ठूल्ठूला प्रकाशन गृहहरूमा पनि वैदेशिक लगानी कहीँ सोझै र कहीँ घुमाउरो पारामा प्रभावित भएको छ भन्ने आम धारणा छ एकातिर, अर्कोतिर साना लगानीका पत्र पत्रिकाहरूमा पनि वैदेशिक लगानीको प्रभाव हामीले देख्छौँ होइन, कहिले विज्ञापनको रूपमा, कहिले समाचार प्रक्षेपणको रूपमा एउटा विज्ञापनको रूपमा समाचार प्रवाह गर्ने क्रममा कहिले चाहिँ भ्रमणका अवसरहरू दिएर कहिले उनीहरूका केटाकेटीहरू पढाउने अवसर दिएर अनेक तरिकाले नेपालको पत्रकारितालाई चाहिँ उपयोग गर्ने गरेको चाहिँ प्रत्यक्ष अनुभव छ यस्ता किसिमका। त्यसले गर्दा राष्ट्रिय स्वार्थ विपरीतमा पनि कहिलेकाहीँ नेपालका केही पत्र पत्रिकाहरूमा राष्ट्रिय हित विपरीतका कुराहरू पनि प्रक्षेपित हुने गरेका हामीले देख्छौँ। मैले महाकाली सन्धिको प्रकरणमा, त्यसपछि व्यापार सन्धिका प्रकरणमा, होइन सीमा विभागकै प्रकरणमा, सीमा क्षेत्रमा अनधिकृत रूपमा भइरहेको अन्तर्राष्ट्रिय मान्यता विपरीत भइरहेका तटबन्धहरूको प्रकरणमा नेपाली पत्रकारिता विभाजित भएर बाह्य स्वार्थका सूचनाहरू पनि प्रक्षेपित हुने गरेका तितो अनुभव मसँग छ।
त्यसो भए संसारमा विदेशी लगानी हुनुहुन्न भन्ने कुरो विरोधमा हुनुहुन्छ?
एकदमै प्रविधिगत रूपमा निसहयोग एउटा कुरा हो, सूचना र विचार प्रवाहमा प्रभावित पार्ने गरी हुने लगानी अर्को कुरा हो।
यसरी समाचार प्रक्षेपण गरेको छ भन्ने थाहा पाएपछि 2055 को आचार संहिताले समाउँछ कि समाउँदैन?
यो आचार संहिताले त त्यो समाउँछ, होइन? वास्तवमा जसले यो राज्य विरुद्ध नै अथवा नेपाली समाजको समग्र हित विरुद्ध आफूलाई उपयोग गरिरहेका छन् उनीहरू कतै मानव अधिकारवादको नाममा, होइन, कतै एउटा स्वतन्त्र अभिव्यक्तिको नाममा, कतै धार्मिक सांस्कृतिक स्वतन्त्रताको नाममा आफूलाई उभ्याउने गरेका छन् र उनीहरूले आफूलाई चाहिँ कभर अप गर्ने गरेका छन्। त्यस कारणले यस्तो अपराध नेपाली समाजलाई भान्नमा नै, यस्तो अपराधले नेपाली समाजलाई भान्ने मात्रै काम गरेको छ भन्ने मेरो चाहिँ विश्लेषण छ। त्यस कारणले राज्य बलियो भयो भने, राज्यका स्रोतहरू बलिया भयो भने मात्रै यस्तो नियन्त्रण गर्छ।
राज्य निष्पक्ष भयो भने,
राज्य निष्पक्ष भयो भने हामी कहाँ त के छ भन्दाखेरिमा वैदेशिक शक्तिको आशीर्वाद भएन भने राज्य सत्ता नै उभो गर्न पाइन्न भन्ने किसिमको गलत मान्यता स्थापित भएको छ। मुलुकको सबभन्दा ठूलो पीडै यही हो अहिले। त्यस कारणले नेपाल आफू निर्णायक शक्तिको रूपमा उभिन सकेका छैन। नेपाली जनताहरूले बेला बेलामा आमूल परिवर्तनका लागि, प्रजातान्त्रिक परिवर्तनका लागि, नागरिक अधिकारको स्थापनाका लागि, राष्ट्रिय स्वतन्त्रताका लागि लडाईँ लडिराख्छन्, तर त्यसको अन्तिम निर्णय विदेशी भूमिमा विदेशी शक्तिले गर्छ र त्यसको सम्पूर्ण प्रभाव, त्यसको सम्पूर्ण लाभ वैदेशिक शक्तिले लिने गरेका छन्। चाहे 7 सालको घटना भन्नुहोस्, अब होइन देखिनै लिएर 7 सालदेखि यताका यावत राजनीतिक परिवर्तनका घटनाहरूमा वैदेशिक शक्तिको संलग्नता कुनै न कुनै रूपमा स्थापित छ र निर्णायक शक्ति मुलुकभित्र होइन बाहिर नै छ भन्ने किसिमका कुराहरू स्थापित गर्न खोजिएको छ। यस्ता सामग्रीहरू अहिले नेपाली छापा माध्यमहरूमा पनि प्रचुर मात्रामा आएका छन् र नेपालको राष्ट्रियताका निम्ति सबभन्दा ठूलो चुनौती भनेकै वैदेशिक शक्तिको चलखेल र त्यसलाई आत्मसात गर्ने आत्मसमर्पणवादी राजनीतिक प्रवृत्ति।
अब एकछिन हामी
दृढ विश्लेषण
युग संवादतिर जाउँ। युग संवादको कुरा, 25-27 वर्षदेखि चलाइरहनु भएको युग संवादको आर्थिक स्रोत के हो? स्रोत भन्ने मिल्छ हामीलाई?
एकदम मिल्छ। यो एकदमै पारदर्शी छ। हाम्रा केही विज्ञापनहरू छन्, वैदेशिक लगानी छैन। हामी हाम्रै पाठकहरूको केही विज्ञापनदाताहरूको सहयोग र एउटा लेखक समूहले स्वतन्त्र रूपमा स्वैच्छिक योगदानको रूपमा त्यहाँ चाहिँ संलग्नता देखाइरहनु भएको छ। त्यस कारणले त्यसैको आधारमा हामीले आफूलाई चाहिँ
नोक्सान कस्तो छ यसको,
होइन यसको समग्रतामा हामीले यसलाई कुन रूपमा भन्ने? अब एउटा आर्थिक पक्षलाई मात्रै हेर्ने हो भने केही जटिलताहरू छन्, होइन, अहिलेको प्रविधिसँग जुधेर त्यसलाई चाहिँ आम रूपमा हामीले विस्तार गर्नलाई चाहिँ आर्थिक रूपमा गाह्रो छ, चुनौती नै छ। त्यति हुँदाहुँदै पनि हाम्रा जुन एउटा भनौँ विवेकशील र नेपाली समाजमा योगदान दिएका विशिष्ट महानुभावहरूको यसमा चाहिँ संलग्नता छ, होइन जिम्मेदार समर्थन बौद्धिक समर्थन छ अब त्यसले गर्दाखेरिमा हामी स्वतन्त्र ढंगले राजनीतिक विश्लेषण गर्छौँ आर्थिक कुराहरू गर्छौँ नेपालको जलस्रोतको उपयोग नेपालको हितमा हुनुपर्छ भन्ने कुरा गर्छौँ नेपालको सीमाको सुरक्षाको कुराहरू हामी गर्छौँ वैदेशिक हस्तक्षेपको विरुद्धमा हामी आवाज उठाउँछौँ र म दाबीसाथ के भन्छु भने विगत 40 वर्षदेखि निरन्तर रूपमा राष्ट्रियताप्रति प्रतिबद्ध भएर पत्रकारिता गर्न सकेको गर्व चाहिँ मलाई लाग्छ अब कति मान्छेहरूले अहिलेको चाहिँ यो खुला समाज यो अन्तर्निर्भरताको समाजमा राष्ट्रियताका संकुचित कुराहरू गरेर कुनै लाभ हुन सक्दैन भनेर भन्छन् तर मैले लाभ हानिको हिसाबले होइन कि राष्ट्रिय राष्ट्रको एउटा भौगोलिक सीमा छ त्यसका आफ्नै सांस्कृतिक मूल्य र मान्यताहरू छन् र त्यसलाई एउटा राष्ट्रिय धरोहरका रूपमा लिएर त्यसको संरक्षण गर्नुपर्छ र बाह्य स्वार्थमा हाम्रो समाजलाई जान दिनु हुँदैन उपयोग हुन दिनु हुँदैन भन्ने मान्यता राख्नु एउटा राष्ट्रिय दृष्टिकोण भएको हुनाले त्यो धारणा अनुकूल हिँड्नुलाई म चाहिँ राष्ट्रिय धरातलमा उभिएको पत्रकारिता भन्छु र मैले अहिलेसम्म राष्ट्रियताको धरातलमा उभिएर नै पत्रकारिता गरिराखेको छु।
यहाँ अघि हामीले कुरा गर्यौँ पत्रकारिता चलाउन गाह्रो छ होइन यहाँले जुन भोग्नु भएको छ त्यही समस्या अरू पत्रकारहरूलाई पनि चलिहाल्छ। त्यति हुँदा हुँदै पनि 2068 चैत्र मसान्तसम्ममा नेपालमा 6,350 पत्रिकाहरू दर्ता भएका रहेछन्। पत्रकारिता गर्न गाह्रो हुँदा हुँदै पनि तपाईँले जसरी गाह्रो भएको छ त्यसै गरी एक दुईवटा ठोले केही विदेशी मिडियाबाट चलेका हुन त्यो बेग्लै कुरा हुन् तर समग्रमा धेरै बहुसंख्यक पत्रकारिताहरूलाई आर्थिक समस्या लेख रचनाका समस्याहरू पर्दा पर्दै पनि 3,650 पत्रिका दर्ता हुनका कारण के होला के
होइन पत्रिकाको दर्ता र सञ्चालनमा अलिकति फरक छ। कति पत्रिकाहरू त्यो संख्यात्मक हिसाबले जति दर्ता भएका छन् ती कुनै कुनै त एक अङ्क पनि ननिस्केका पत्रिका पनि छन् होइन अब समग्रतामा अहिलेकै मूल्याङ्कनमा हेर्ने हो भने पनि पछिल्लो प्रेस काउन्सिलले गरेको वर्गीकरण र मूल्याङ्कनमा हेर्ने हो भने पनि अहिले 400 भन्दा बढी पत्रिकाहरू नियमित छैनन् होइन त्यस कारणले त्यो दर्ताको आधारमा होइन कि यसको नियमितताको आधारमा यसको संख्यालाई मापन गर्नुपर्दछ र अहिले अर्को कुरा के छ भने देशका विभिन्न भागमा पहिलो राजधानीमुखी पत्रकारिता थियो त्यसपछि ठूला शहरमुखी पत्रकारितामा त्यो विकसित भयो अहिले देशका प्राय सबै जिल्लाहरूमा एकाध छुटेका होलान् होइन नत्र प्राय सबै जिल्लामा पत्रिका दर्ता भएका छन् र ती दर्ता भएका पत्रिका मध्ये केही न केही रूपमा जिल्लाहरूबाट पनि निक्लिएका छन्। समग्रतामा यो संख्यात्मक विकासले सूचनाको सञ्जालमा नेपाली समाजलाई ल्याउनलाई मद्दत पुर्याएको छ र व्यावसायिक रूपमा भनियो भने यी सबै जीवन मरणको प्रश्न खडा छ। त्यहाँ वितरणको समस्या छ विज्ञापनको समस्या छ सूचनाका स्रोतमाथिको पहुँचको समस्या छ अहिले पनि सुनेको भरमा विभिन्न स्वार्थी समूहहरूले निर्देशित र नियन्त्रित रूपमा प्रक्षेपण गरेका समाचार र विचारको भरमा पत्र पत्रिकाहरू चलेका देखिन्छ।
एउटा कुरा मैले रोकेर मैले अहिले झट्ट आइहाल्यो मलाई प्रश्न के भने पत्रकारिता यतिका दर्ता त भएका छन् तर दर्ता गर्नको लागि त्यो सम्पादक प्रधान सम्पादकका कुनै पत्रकारिता सम्बन्धी अनुभव शिक्षा कुनै डिग्री हासिल गरेको हुनुपर्छ या मलाई चाहिँ नि आकाशवाणी भनेर चाहिँ दर्ता गर्न गयो भने मैले पनि पाउँछु
होइन त्यसको अहिले केही क्राइटेरिया बनाएको छ शैक्षिक योग्यताका कुराहरू र अनुभवका कुराहरूलाई समेटिएको छ तर सुरु सुरुमा चाहिँ त जसले जसरी दर्ता गर्न गयो त्यसरी नै दर्ता हुन्थ्यो
बिना पत्रकारका पनि पत्रकारै हुन्थे
धेरै लेख्नै नजान्ने पत्रकारहरू अहिले पनि छन् नेपाली समाज
त्यही भएर पत्रकारिताको दर्तामा बाढी आएको
दर्तामा बाढी त्यस कारणले जो अहिले व्यावसायिक रूपमा पत्रकारिता पढेर नै पत्रकारिता गरेर नै उनीहरूले चाहिँ अभ्यास मूलक पत्रकारिता गरिरहेका छन् उनीहरू बढी जिम्मेदार पनि हुँदै गएका पनि
होइन
तर एउटा निश्चित स्वार्थी समूहको पक्षमा वकालत गर्ने किसिमको पत्रकारिता पनि नेपालमा अहिले पनि जीवित छ। त्यसकारणले त्यो अनुभवका आधारमा पत्रकारिता भनेर पनि दर्ता गर्ने क्रम छ। त्यो अनुभवको प्रमाण पत्र त यो कति पत्र पत्रकारले त्यसै पनि देखे गरेका छन्। त्यसकारणले यहाँले भने जस्तो त्यो दर्ता प्रक्रियामा व्यावसायिक प्रक्रियामा केही कमी कमजोरीहरू छन्। जस्तो एउटा वकिलले वकालतको प्रमाण पत्र लिनको लागि उसले केही शैक्षिक योग्यता पार गर्नुपर्छ, होइन? एउटा मेडिकल सेक्टरमा जाने हो भने, चिकित्सा क्षेत्रमा जाने हो भने उसको त्यही किसिमको चाहिँ छ। त्यस्तै गरेर सरकारी जागिरकोमा जानियो भने पनि त्यही छ, शिक्षण पेसामा जानियो भने पनि त्यही छ। कुनै पनि पेसामा त्यो क्षेत्रको योग्यता र अनुभवको मूल्याङ्कन हुन्छ र अहिलेसम्म पत्रकारिता क्षेत्र त्योभन्दा अलिकति मुक्त छ जस्तो देखिन्छ कि। त्यसकारणले यसलाई एउटा सीमाबद्ध गर्नुपर्छ र यो सीमाबद्ध गर्नु भनेको योग्यता मापन गर्नु भनेको जवाफदेहितापूर्ण पत्रकारिता गर्न प्रेरित गर्नु भनेको स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्नु होइन, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नु होइन। गर्नुपर्छ। प्रेस स्वतन्त्रता भनेको वास्तवमा जवाफदेहितापूर्ण कार्य हो। त्यो चाहिँ मनमा जे आयो त्यही लेख्ने, बकबक गर्ने कुरा वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता होइन। त्यसको कर्तव्यबोध सहितको, जिम्मेदारी बोध सहितको अधिकार उपभोगले नै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको मर्यादा कायम राख्छ भन्ने मेरो मान्यता छ।
अब हामीले पत्रकारिताकै कुरामा एकचोटि उदाहरणको लागि चाहिँ दिल शोभाको समाचार र दुई वर्ष अगाडि अनुजाको समाचार, समाजमा तरङ्ग ल्याउने खालका यी दुईटा समाचारहरू जसमा राष्ट्रपति पनि चुकिए, तरङ्ग ल्याउने समाचारहरूलाई के भन्नुहुन्छ तपाईँ? यो पत्रकारिताको नमुना हो या ट्याब्लोइडको नमुना हो?
यो कमजोर पक्ष हो, पत्रकारिताको कमजोर पक्ष हो। जस्तो भनौँ अनुजाको केस भन्नुभयो, त्यो चाहिँ समग्रतामा यो एउटा भनौँ समाजलाई तरङ्गित गर्नको निम्ति प्रयोग गरिएको एउटा प्रकरण हो भन्ने कुराहरू पछि उजागर भयो र यसरी समाजलाई तरङ्गित गर्ने नाममा असत्य कुराहरू, भ्रमपूर्ण कुराहरू प्रसिद्धित गर्नुहुन्न, यो गलत काम हो। अब जहाँसम्म दिलशोभाको प्रश्न छ, त्यसमा पनि एउटा निहित स्वार्थी समूहले प्रक्षेपण गरेको समाचारमा त्यसलाई त्यति उत्तेजनात्मक ढङ्गले चाहिँ प्रस्तुत गर्नु अनुपयुक्त नै थियो। जस्तो नियम कानुन तोडेको, कानुन सम्बद्ध ढङ्गले सञ्चालन नगरेको एउटा पक्ष हो, अर्को चाहिँ यौन प्रकरणको पक्ष। त्यहाँ त्यो जुन सामा यो कानुनी प्रक्रियाहरू पुरा नगरेको पक्षमा उठाएका कुराहरू ती सकारात्मक जायज थिए, तर त्यो नभएको यौन प्रकरणलाई त्यहाँ यौन प्रकरणको रूपमा लिएर आएर, किनभने नेपाली समाज चाहिँ यस्ता यौन प्रकरणका मामलामा चाहिँ ज्यादै सेन्सिटिभ, संवेदनशील छ र त्यो चाहिँ उसले मन पराउँदैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि त्यो तथ्य प्रमाणित नभइकन यसरी समाचार दिनु चाहिँ एउटा जवाबदेहितापूर्ण पत्रकारिता होइन। त्यो
ठुलो पत्रकारले मिडिया हाउसले गरेको होइन,
त्यो त ठुलो आकारमा निस्किनु, धेरै वितरण हुनु मात्रै ठुलो पत्रकारिताको कुरा होइन। उसको विचार के छ, ऊ कति जिम्मेवार छ भन्ने कुरा को आधारमा मूल्याङ्कन गर्ने हो भने साइजले र वितरणले मात्रै ठुलो हुने होइन।
अब हामीले मिडिया हाउसको पनि कुरा गर्यौँ, तपाईँ एउटा व्यक्तिगत हिसाबले चाहिँ आफैले खर्चमा, आफ्नै खर्चले चलाइरहनुभएको सम्पादक हुनुहुन्छ, कोही सम्पादक ठुल्ठुला मिडिया हाउसको पनि छन्, के देख्नुहुन्छ ती सम्पादक र आफूमा के फरक देख्नुहुन्छ?
होइन, मैले के फरक देख्छु भने मैले नेपाली समाजमा घटेका घटनाहरूलाई स्वतन्त्र रूपले विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने र त्यही अनुसारका समाचार र विचार प्रक्षेपण गर्ने अधिकार मैले राखेको छु र त्यसको प्रयोग मैले गरेको छु र ठूला प्रकाशन गृहहरूमा खास गरी प्रक्षेपित र नियन्त्रित समाचारहरूको बाढी रहेको मैले देख्छु। अघि ठूला प्रकाशन गृहहरूमा कार्यरत पत्रकारहरूले यो जुन यस्ता प्रकाशन गृहहरूमा यो स्वतन्त्र पत्रकारिता होइन कि जागिरे पत्रकारिताको अनुभव हामीले गर्नुपरेको छ, त्यो पीडा हामीले बोध गरेका छौँ। हामीले खोजेर अनुसन्धान गरेर लिएर आएका कति तथ्यपूर्ण कुराहरू पनि प्रकाशन गृहको स्वार्थका कारण दबाउनु परेको छ। कतिपय यस्ता किसिमका घटनाहरू पनि उनीहरूको स्वार्थ अनुसार चाहिँ प्रक्षेपण गर्नुपरेको छ। त्यस कारणले यो कर्पोरेट जर्नलिजम हुन्छ नि, त्यसभित्रका विकृतिहरू पनि हाम्रो समाजमा मुखरित छन्। वास्तवमा यो सम्पादकीय स्वतन्त्रताको हामीले पूर्ण रूपमा उपभोग गर्न पाएका छैनौँ भन्ने पीडा यी ठुल्ठूला प्रकाशन गृहकामा क्रियारत सञ्चारकर्मीहरूले मेरै अगाडि पनि भनेको पीडा मैले सुन्ने गरेको।
त्यसो भए मेडिया हाउस, ठुला ठुला मेडिया हाउसका सम्पादक, प्रधान सम्पादक भए पनि
उनीहरूले चाहिँ सम्पादकीय स्वतन्त्रताको कमै उपयोग गर्न पाएको पीडा उनीहरूले बेला बेला व्यक्त गर्दछन्। र उनीहरूले त्यस्तो चेष्टा गर्दाखेरिमा त्यहाँ सम्पादकहरू नै फेरिने गरेका घटनाहरू ठुल्ठूला प्रकाशन गृहहरूमा छ।
यो आजकलका इन्टरनेटहरूमा जाउँ, इन्टरनेटको सुविधा लिएर अहिले घरमै बसी बसिकन अनलाइन समाचार खोलेर कपी पेस्ट गर्ने र मिडिया बन्ने प्रवृत्ति पनि देख्नुभएको होला तपाईँले, कसरी हेर्नुभएको छ यसलाई?
यो एउटा त अहिले मैले भने सूचना प्रवाहको जिम्मा अब पत्रकारिता पेसा गर्नेहरूको हातमा मात्रै रह्यो होइन। अहिले प्रत्येक व्यक्तिले फेसबुक मार्फत, अब कतिपय अर्थमा अनलाइन पत्रकारिता मार्फत पनि सूचना प्रवाह गर्ने गरेका देखिन्छन्। व्यक्तिगत सूचनाहरू, सामाजिक सूचनाहरू, राजनीतिक घटना परिघटनाहरू सबै नै यी सामाजिक सञ्जालमा आउने गरेको छ होइन। यो एक अर्थमा यो नयाँ प्रविधिले दिएको सुविधा हो र त्यो एउटा उपलब्धिपूर्ण पनि छ। तर यसका साथसाथै ती प्रयोगकर्ताहरू कति ठाउँमा नितान्त गैर जिम्मेदार देखिने, व्यक्तिगत स्वतन्त्रतामाथि पनि हमला गर्ने, राष्ट्रिय स्वतन्त्रतामाथिलाई पनि आचाउने किसिमका कुराहरू प्रक्षेपण गर्ने, होइन, भाषिक सांस्कृतिक एकताका कुराहरूलाई, भौगोलिक एकताका कुराहरूलाई पनि हानि पुर्याउने किसिमका छन्। र व्यक्तिगत स्वतन्त्रतामाथि हमला बोलिएका कतिपय घटनाहरू मुखरित भइरहेका छन्। यो ज्यादै ठुलो चुनौतीको कुरा हो। यो साइबर कानुन बनाएर त्यसलाई नियन्त्रण गर्ने किसिमका कुराहरू पनि बेला बेलामा आउँछन्। तर त्यो पनि त्यो राज्य शक्तिको उपयोग दुरुपयोग दुइटै हुने गरेको छ त्यस्ता सन्दर्भमा पनि। त्यस कारणले आधुनिक प्रविधिको प्रयोगलाई हामीले न त निषेध गर्न सक्छौँ, न त पूर्णत नियन्त्रण गर्न नै सक्छौँ। यो किसिमको अवस्था छ। यो भनेको अहिले विश्वव्यापी रूपमा खडा भएको, सञ्चार क्षेत्रमा खडा भएको एउटा ठुलो चुनौती हो। यो चुनौतीको सामना विकसित मुलुकको सञ्चार क्षेत्रले र अल्पविकसित अविकसित मुलुकको सञ्चार क्षेत्रले पनि सामना गर्नुपर्ने अवस्था विद्यमान छ भन्ने मलाई लाग्छ।
हजुर, धन्यवाद। पत्रिका, साहित्यिक पत्रिकाहरूको अवस्था कस्तो हेर्नु भएको छ? तपाईँ आफै पनि साहित्यमा रुचि राख्ने भएको
होइन? साहित्यिक पत्रकारिता नेपालमा जुन रूपमा फस्टाउनु पर्ने हो त्यो रूपमा फस्टाउन सकेको छैन। नेपालमा साक्षरताको प्रतिशत एकदमै बढेर गएको छ, शिक्षितहरूको संख्या बढेर गएको छ, तर साहित्यिक पत्र पत्रिकाहरू फस्टाउन सकेका छैन। एउटा कुरा त सरकारले भाषा साहित्य संस्कृतिलाई अनुत्पादक क्षेत्र भनेर त्यतातिर लगानी गर्ने नीति नै बनाएको छैन, सहयोगात्मक धारणा नै छैन, खालि सहयोग भयो भने पनि झारा टराईको सहयोग मात्रै छ। त्यस कारणले भाषा साहित्य संस्कृतिको विकासले नै समाज कति सभ्य छ, कति सचेत छ, कति जागरूक छ भन्ने कुरा देखाउँछ। त्यस कारणले यस क्षेत्रमा राष्ट्रले नै लगानी प्रोत्साहित गर्नुपर्दछ र आवश्यक परेको खण्डमा संरक्षण पनि गर्नुपर्दछ भन्ने मलाई लाग्छ। म नै प्रेस काउन्सिलमा भएको बेलामा साहित्यिक पत्र पत्रिकाहरूलाई वर्गीकरणको प्रक्रियामा ल्याउने, होइन, संस्थागत रूपमा थोरै भने पनि सहयोग गर्ने, पुरस्कृत गर्ने यो परिपाटी बसालिएको थियो डट्टु परिपाटी अहिले पनि छ तर त्यो नितान्त कामचलाउ प्रकृतिको छ त्यसलाई यो आजकलको भाषामा सस्टेनेबल हुन्छ नि धानिन सक्ने किसिमको सहयोगको वातावरण बनाउनुपर्छ यसका निमित्त
सरकारले
राष्ट्रिय नीति नै बन्नुपर्छ भन्ने मेरो दृढ अभिमत छ
अमेरिकामा पाँच छ महिनादेखि बसिरहनु भएको छ पक्कै पनि यहाँको पत्रकारितामा तपाईँले चासो लिनुभएको होला कस्तो देख्नु भएको छ
यहाँ अब त्यसलाई कुन रूपमा मैले हेरेको छु भने यहाँ नेपाली पत्रकारहरू नेपालमा पत्रकारिता गरेर अमेरिकामा प्रवेश गरेका पत्रकारहरूले आफ्नो रुचिको विषयको रूपमा पत्रकारिता धानिरहेका छन् अन्य क्षेत्रमा काम गरेर पत्रकार हुन् भन्ने भावनालाई चाहिँ जगाइराख्ने किसिमको मात्रै काम गरेका छन् र त्यो कति ठाउँमा चाहिँ पेस्टिङ पत्रकारिता
अघि मैले भने कपी पेस्ट
कपी पेस्ट गर्ने पत्रकारिता छ र अमेरिकी समाजमा अमेरिकी नेपाली समाजले भोगेका समस्याहरू के हुन् चुनौती के हुन् अवसर के छ भन्ने बारेमा यहाँको पत्रकारिताले कमै चासो राखेको मैले देखेँ मैले एकचोटि मलाई यो नेपाल अमेरिका पत्रकार समाजले पनि बोल्नलाई बोलाएको थियो मैले त्यहाँ पनि यस्तो जिज्ञासाहरू राखेको थिएँ र व्यावसायिक रूपमा पत्रकारिता गर्ने परम्पराको विकास यहाँ हुन बाँकी नै रहेछ
सम्भव देख्नुहुन्छ
त्यो सम्भावना त मैले देख्छु किनभने अब अमेरिकामा नेपालीहरू विभिन्न व्यवसायमा उत्कृष्टता हासिल गर्दै जान थालेका छन् होइन बौद्धिक क्षेत्रमा विज्ञानका क्षेत्रमा प्रविधिको क्षेत्रमा शिक्षण क्षेत्रमा नेपाली प्रतिभाहरूको प्रतिभाले राम्रो स्थान ग्रहण गरेको मैले उदाहरणहरू पाएको छु होइन तर ती कुराहरू एउटा भनौँ प्रेरणाका रूपमा यहाँ बस्ने नेपाली समाजलाई चाहिँ दिने काम यहाँको पत्रकारिताले गरेको छैन मैले पत्रकार साथीहरूलाई पनि भने तपाईँहरू उताका कुरा मात्रै नदिनुहोस् होइन तपाईँहरू यो समाजमा हुनुहुन्छ भने यो समाजका घटित घटनाहरूलाई पनि लिनुहोस् यहाँका अवसरहरू के हुन् त्यसलाई पनि उजागर गर्नुहोस् यहाँका चुनौती के हुन् त्यसलाई पनि खोजेर प्रस्तुत गर्नुहोस् र यहाँ जुन प्रतिभा प्रदर्शन भइरहेको छ त्यसलाई नमुनाको रूपमा प्रस्तुत गरेर अरूलाई अभिप्रेरित पनि गर्नुहोस् राम्रो काम गर्नको लागि जो तपाईँहरू एउटा स्वप्नको संसार भनेर यहाँ प्रवेश गर्नुभयो उताको संकीर्ण मानसिकता गुटबन्दी गर्ने प्रवृत्ति राजनीतिक संकीर्णताका धारणाहरूलाई तपाईँहरू उतै बिसाएर एउटा विशाल नेपाली हृदय लिएर यहाँ पत्रकारिता गर्नुभयो भने तपाईँहरूले चाहिँ व्यावसायिक प्रबन्धन गर्न सक्ने अवस्था सिर्जना हुन सक्छ भनेर मैले आफ्नो धारणा पनि राखेको थिएँ त्यो धारणामा म अहिले पनि सहमत छु र नेपालीहरूको बीचमा यहाँको नेपाली पत्रकारिता पुगिसकेको छैन छिटफुट रूपमा छन् केही मुद्रित रूपमा पनि छन् ती मुद्रित सामग्रीहरू पनि यो निशुल्क वितरणमा छन् ग्राहकहरू भएको मैले कमाइ पाएँ त्यसपछि गएर अनलाइनको कुरा त अब भनौँ बढी यो कटिङ पेस्टिङकै रूपमा छ र सानातिना घटनाहरू आयो भने पनि सबैमा उही आउँछ कि यहाँका अनलाइनका यहाँका मुद्रित अथवा विभिन्न टेलिभिजनमा पनि कुनै घटनाहरू दोहोरिएर आएका छन् यो समाचार यो घटना यसको विश्लेषण यो समाजका अन्तर्कुन्तरका यी पक्षहरू यो पत्रिकाले विशेष रूपमा मुखरित गरेको छ भन्ने किसिमको अनुभूत चाहिँ गराउने खालको पत्रकारिता त मैले भएको देखिनँ
त्यसो गर्न सुझाव दिनुहुन्छ
र त्यो गर्नको लागि यो व्यावसायिक रूपमा पत्रकारिता कसरी गर्न सकिन्छ यसमा लगानी प्रवाह कसरी हुन सक्छ नेपाली अमेरिकीहरूले त्यो व्यवसायलाई कसरी प्रोत्साहन गर्न सक्छन् यहाँका सूचना स्रोतहरू यहाँका विज्ञापनका स्रोतहरूलाई कसरी ट्याप गर्ने कसरी त्यसलाई उपयोग गर्ने भन्ने बारेमा एउटा रणनीतिक योजना बनाउने हो भने नेपाली भाषामा अमेरिकामा पत्रकारिता फस्टाउन सक्छ त्यसको सम्भावना छ भन्ने मलाई लाग्छ किनभने अब 3 लाख भन्दा बढी नेपालीहरू भइसके भनेर भन्छन् कम से कम 15-20 हजार कपी मात्रै यहाँ वितरण हुन सक्यो भने पनि त्यसले चाहिँ सस्टेन गर्न सक्छ भन्ने मलाई लाग्छ।
हजुर, आशा गरौँ भविष्यमा यो पत्रकारिता कपी पेस्टिङ भन्दा पनि एउटा
मौलिक
किसिमको पत्रकारिता र पूर्णकालीन अनि व्यावसायिक पत्रकारिता चाँडै सुरु होस् भन्ने हामी पनि
चाहन्छौँ।
हजुर, धन्यवाद। नेपाली अब पत्रकारिताको कुरा त हामीले गर्यौँ, तर साहित्यिक पत्रकारिता विदेशमा कस्तो देख्नुभएको छ तपाईँले? कुनै
मैले अझ यो साहित्य त मैले भने नि जहाँसुकै साहित्यलाई अनुत्पादक क्षेत्र भनेर भन्ने मान्यता छ कि, र यहाँ पनि मैले विभिन्न साहित्यिक समारोहहरूमा भाग लिएँ, आफ्नो कुरा नि राख्ने मौका पाएँ। मैले कोसे कवि गोष्ठी राम्रा राम्रा कविताहरू सुन्ने मौका पाएँ, राम्रा राम्रा जिम्मेवार स्रष्टाहरूको विकास भएको मैले पाएँ। यो एकदम राम्रो कुरा हो, तर त्यसलाई चाहिँ नियमित प्रकाशनमा लिएर आएर नेपाली समुदाय बीचमा नै त्यसलाई चाहिँ पुर्याउन सक्ने हो भने त्यसको राम्रो सम्भावना मैले देखेको छु।
हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। खसखस.com का श्रोताहरूलाई के भन्नुभन्दा अगाडि, तपाईँ साहित्यमा रुचि राख्ने मान्छे भएको हैसियतले खसखस.com पनि पक्कै हेर्नु भएको छ, यसको बारेमा अलिकति हामीलाई फिडब्याक केही दिनुहुन्छ?
मलाई चाहिँ खुसी के लागेको छ भने यो यहाँ फुर्सदको समयमा समय कसरी बिताउने भन्ने क्रममा रहेको बेलामा खसखस.com पनि मेरो एउटा ज्ञान प्राप्तिको स्रोत बनेको छ। मैले नेपालमा निस्किने पत्रिका रचना जस्ता साहित्यिक पत्रिकाहरू अथवा नेपालका साहित्यकारहरू अथवा साहित्यिक विषयवस्तुमा लेखिएका कथाहरू, कथा कविता निबन्धहरू र सामाजिक विषयका टिका टिप्पणीहरू पढ्ने अवसर मैले खसखसमा पाले मलाई दिएको छ, र यो मैले उपलब्धि नै ठानेको छु। र यसलाई अझ व्यापक कसरी बनाउने, आम पाठकहरूको ध्यान कसरी केन्द्रित गर्ने यसमा भन्ने बारेमा एउटा रणनीतिक सोच बनायो भने यसले अमेरिकी नेपाली समाजलाई मार्गनिर्देशन गर्न सक्छ भन्ने लाग्छ। अर्को कुरा, मैले केवल कपी पेस्टिङ होइन कि एउटा जिम्मेदार साहित्यिक पत्रकारिताको तहमा खसखस.comले आफूलाई उभ्याएको अनुभूत मैले गरेको छु, र त्यो निरन्तरता कायम रहोस् भन्ने मेरो शुभकामना।
धन्यवाद। हजुर, यहाँले खसखस.com को लागि गर्नुभएको मूल्याङ्कन र सुझावको लागि हामी धन्यवाद दिन चाहन्छौँ। र मैले भने जस्तै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। जानुभन्दा अगाडि खसखस.com का सम्पूर्ण श्रोताहरूलाई तपाईँले आफ्नो तर्फबाट केही भन्नुपर्दा के भन्नुहुन्छ?
वास्तवमा पत्र पत्रिकालाई जिम्मेदार बनाउने एउटा पक्ष भनेको पाठकवर्ग हो, श्रोतावर्ग हो, र उनीहरूले आफूलाई लागेका कुराहरू सञ्चार माध्यमहरूमा खुलस्त रूपमा भन्ने, कमी कमजोरीहरूलाई इङ्गित गर्ने, आफूले प्राप्त गरेका जानकारीहरू पनि ती माध्यमहरूमा पुर्याउने, आफ्ना प्रतिभाहरू आफ्नो लेखनलाई पनि लेखनका निम्ति पनि ती प्रतिभाहरूको ती माध्यमहरूको उपयोग गर्ने गर्यो भने ती माध्यमहरूको पनि विस्तार हुन्छ, ती बढी जवाफदेही पनि हुन्छन्, जिम्मेवार पनि हुन्छन्, तर त्यसको प्रभावकारिता पनि बढ्छ। त्यसकारणले यो माध्यम र पाठक श्रोताहरूको बिचमा अन्तर सम्बन्ध छ, त्यो अन्तर सम्बन्ध स्थापित गर्ने काम चाहिँ यो माध्यमहरूको सञ्चार माध्यमहरूको का सञ्चालकहरूको र त्यसलाई उपयोग गर्ने पाठक श्रोता दर्शकहरूको पनि हो। त्यो अन्तर्क्रियात्मक सम्बन्ध चाहिँ सुदृढ कसरी हुन्छ भन्ने बारेमा दुइटै पक्ष संवेदनशील भएर सोच्नु पर्दछ।
हजुर, धन्यवाद। यहाँको अमूल्य समय र विचार खसखस.com प्रदान गर्नुभएकोमा वरिष्ठ पत्रकार प्रधान सम्पादक सोमनाथ घिमिरेज्यू, तपाईँको अमेरिका बसाई सुखद रहोस् भन्ने कामना गर्दै आजलाई बिदा माग्छौँ। धन्यवाद।
धन्यवाद, यहाँले पनि मेरा कुराहरू राख्ने मौका दिनुभयो। यहाँका जिज्ञासाहरूलाई मैले कुन रूपमा सन्तुष्ट पार्न सकेँ त्यो बेग्लै पछि छ, तर मैले आफूलाई खुला रूपमा यहाँ प्रस्तुत गरेँ र श्रोताहरूले कुन रूपमा मेरा कुराहरू ग्रहण गर्नुहुन्छ त्यसको प्रतिक्रिया पनि मलाई प्राप्त होस् भन्ने अपेक्षा साथ यहाँलाई धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। आम श्रोताहरूमा मेरो हार्दिक अभिवादन र यो अवसर दिनुभएकोमा वासुजीलाई खसखस.com लाई मेरो चाहिँ हार्दिक धन्यवाद।
हजुर, धन्यवाद।